अच्छा, पिछले चंद मजालिस से हम हजरत शाह अब्दुल अजीज रहमतुल्लाह अलैह के बताए हुए सालिक की शेख के साथ चार निस्बतें बयान कर रहे हैं, और हमने ये भी कहा कि इन चार निस्बतों का तस्करा हजरत शेखुल इस्लाम मुफ्ती तकी उस्मानी साहब ने अपनी खत बुखारी शरीफ की शरह इनामुल बारी में भी तहरीर फरमाए कि सालिक को शेख के साथ चार किस्म की निस्बतें हैं, और एक सबसे कमजोर निस्बत जिसको निस्बतें इन इकासी कहते हैं। सालिक शेख की सोहबत में आता है, बाज़ नसीहत सुनता है, कुछ न कुछ ईमान की कैफियत बनती है। जब अपने घरों पे अपनी जगहों पे जाता है तो फिर गफलत वाली जिंदगी हो जाती है। ऐसा सालिक न मामूलात कर रहा होता है, शेख के पास भी आने की कोई तरतीब पाबंदी नहीं होती, किस्मत उसे ले आती है तो उसको इस सोहबत से फायदा हो जाता है। मशायख ने यह भी लिखा कि आमतौर पर ऐसा सालिक किसी न किसी गुनाह में भी फंसा हुआ होता है। इससे ऊपर एक निस्बत है जिसको हजरत ने फरमाया कि इसको निस्बत इल्काई कहते हैं। निस्बत इल्काई ये पहली निस्बत से ज्यादा मजबूत निस्बत होती है। इसकी मिसाल मशायख ने यह दी कि जैसे आग लगी होती है तो इंसान आग के पास बैठा होता है तो गर्मी महसूस करता है, ये सालिक आग के पास बैठा होता है वहां भी गर्मी महसूस करता है और अपना भी दिया जला लेता है, तो जब शेख से दूर भी होता है तो कुछ ना कुछ रोशनी उसके पास होती है। तो आमतौर पे कहा जाता है कि ऐसा सालिक जो है वो अपने मामूलात भी करता है, शेख के पास आना जाना भी करता है, मगर निस्बत मजबूत तरीन नहीं होती। उसकी वजह यह है कि वो शेख के साथ ताल्लुक रखने के मकसद को समझ नहीं रहा होता। शेख की खिदमत में आना जाना इसलिए है कि इंसान अपने बातनी अमराज की इसलाह करवाए। इसलिए ऐसा सालिक शेख को भी एक अच्छा आदमी और एक नेक आदमी समझता है, अपने मस्जिद के इमाम साहब को भी एक नेक आदमी समझता है। तो नेक सोहबत, नेकी को पसंद करता है, नेक माहौल को पसंद करता है, मगर शेख के जो जॉब डिस्क्रिप्शन है उसको नहीं समझ पाता। इसलिए निस्बत मजबूत नहीं होती। ऐसा सालिक के बारे में कहा जाता है कि ऐसा सालिक जो है वो आमतौर पे शेख के साथ गहरी मोहब्बत नहीं रखता, क्योंकि उसे वो फायदा जो है वो महसूस ही नहीं हो रहा जो उसको महसूस होना चाहिए था। उसकी अपनी तवज्जो भी उसी तरफ है नहीं कि मेरे बातनी अमराज जो है वो दूर हो जाए, इसलिए उसकी जिंदगी को शेख इतना नहीं समझते। तो ताल्लुक है जरूर, मगर ताल्लुक में इस्लाह का पहलू नहीं है। तो शेख की वाज़ो नसीहत सुनता है, नेकी भी करता है उस वाज़ो नसीहत को सुन के, मगर वो अपने लिए समझ नहीं रहा होता कि मैं इधर बैठा क्यों हूं। मैं इसलिए बैठा हूं कि इन बातनी अमराज को दिल से दूर करना है, और जब तक ये बातनी अमराज दूर नहीं होंगे मोहब्बत इलाही की राहें हमवार नहीं होगी। तो सालिक मकसद ही को नहीं समझ रहा होता है। ऐसा सालिक आमतौर पे गुनाहों में नहीं फंसा होता, वो कोई और ना कोई और दीनी कामों में लगा हुआ होता है, तो इस चीज को भी वो एक ऐसा दीनी काम समझ रहा होता है। ठीक है जी, ये भी ठीक है। तो आ गया, अगर शेख नहीं है तो उन्होंने कहा चलो नेक लोगों के साथ ही बैठना था तो मैं अपने इमाम साहब के साथ जाके बैठ जाता हूँ। एक तीसरा सालिक होता है और तीसरी निस्बत होती है, उसको निस्बत इस्लाही कहते हैं। हजरत शाह अब्दुल अजीज रहमतुल्लाह अलैह फरमाया कि सालिक का असल मकसूद ये निस्बत इस्लाही होता है, और ये सालिक बिल्कुल अच्छी तरह से समझ रहा होता है कि हजरत की खिदमत में आने का जो मकसद है वो बातिन की इस्लाह है, मोहब्बत इलाही की कैफियत को महसूस करना है, रातों को जागना है, आंसू बहाना है, اور یہ سب کچھ اس وقت ہوگا جب یہ باطنی امراض ختم ہوں گے. تو اس لیے وہ اپنے آپ کو ایک طرح سے پیش کرتا ہے, جو کام بھی میرے ذمے لگائے, جو کچھ بھی مجھے کہتے ہیں میں کرنے کے لیے تیار ہوں, بس کسی نہ کسی طرح سے مجھے یہ معرفت الہی مل جائے. تو اسے بھی یہ بھی یقین ہوتا ہے کہ یہ شیخ جو ہے وہ مجھے اس معرفت الہی سے روشناس کروا دیں گے, اور اسے یہ بھی پتا ہوتا ہے کہ اس کے لیے میں نے بھی ان باطنی امراض سے جان چھڑوانی ہے. تو تکبر ہو گیا تو ریا ہو گئی, تو غصہ ہو گیا تو دنیا کی محبت ہو گئی, تو ناشکری ہو گئی تو غیر کی محبت ہو گئی, ساری باطنی امراض. ان چیزوں سے بچنے کے لیے وہ آتا ہے. تو بہت کلیئر ہوتا ہے سالک کہ وہ کیوں آیا ہے, اور شیخ بھی بہت کلیئر ہوتے ہیں, اور ایسا سالک جو ہے اس کو کئی مرتبہ شیخ ٹانٹ ڈپٹ بھی کرتے ہیں. تو نسبت ان عکاسی والا بھی معمولات کر رہا ہوتا ہے, یہ بھی معمولات کر رہا ہوتا ہے, مگر اس کو ڈانٹیں گے تو وہ تو بھاگ جائے گا, اور یہ تیار ہے کہ جو کرنا چاہو کرو. تو ایسے سالک کو ڈانٹ ڈپٹ بھی کی جاتی ہے, ایسے سالک کی نیندیں بھی خراب کی جاتی ہے, اس کو ادھر بھی بھگایا جاتا ہے اور ادھر بھی بھگایا جاتا ہے, اس کے اسکیڈول کو بھی ڈسٹرب کیا جاتا ہے, اور وہ یہ ساری چیزیں کرنے کے لیے تیار ہوتا ہے. مشائق کو بہت اچھی طرح سے پتا ہوتا ہے کہ کون سا ذالک کس نسبت کے لیے آیا ہے, اور یہ کوئی نسبتیں فکس نہیں ہوتی ہیں, یہ کب اس کے لیے آیا تو اسی میں ہے. کوشش ساروں کے ہی اسی طرف لے کے جانی ہوتی ہے کہ سب اصلاحی نسبت کی طرف جائے, اصل مقصد کو حاصل کرے. تو یہ پہلی تین نسبتیں, اور ایک چوتھی نسبت ہے, اس نسبت کو نسبت اتحادی کہتے ہیں. تو نسبت اصلاحی والی نسبت ہمیں ایسے محسوس ہوتا ہے کہ یہ آخری حد ہے, کہ بس یہ اصل نسبت ہے. تو ایسا ہی ہے کہ یہ سالک جو ہے یہ شیخ کی خدمت میں آتا ہے اس نیت کے ساتھ کہ میرے باطنی امراض دور ہو جائے. وہ یہ بھی مانتا ہے کہ سالک میرے شیخ جو ہے وہ میرے باطنی امراض دور کر دیں گے, اور وہ اس شوق میں ہوتا ہے کہ کسی طرح سے یہ میرا مسئلہ حل ہو جائے. تو وہ شیخ کے دیے ہوئے ہر علاج کو کرنے کے لیے تیار ہو. قاری طیب رحمۃ اللہ علیہ حضرت اقدس ثانی رحمۃ اللہ علیہ کی خدمت میں حاضر ہوئے, اور انہوں نے آ کے اپنی اس امراض کا تذکرہ کیا کہ حضرت اللہ نے مال و دولت بھی دے دی ہے, ہندوستان کے اتنے بڑے دارالعلوم کا صدر ہوں تو اللہ نے عہدہ بھی بڑا دے دیا ہے, اللہ تعالی نے عزت بھی بہت دی ہے کہ ہندوستان کا جو پرائم منسٹر ہے وہ بھی مجھ سے ملنے کے لیے بڑا خوش ہوتا ہے. تو ساری چیزیں ہیں, اور سچی بات یہ کہ اللہ نے ظاہری شکل و صورت بڑی خوبصورت دی تھی. ساری چیزیں جو ایک انسان کو, نیک انسان کو جو زندگی خوبصورت بناتی ہے یا زندگی میں اس کو جو چاہیے, یا بہرحال تمام اچھی چیزیں اس کے پاس ان کے پاس موجود. تو آ کے حضرت سے عرض کیا کہ حضرت یہ ساری چیزیں ہیں. تو کبھی کبھی ایسا محسوس ہوتا ہے کہ میں دوسروں سے بہتر ہوں, اور میں یہ سمجھتا ہوں کہ یہ تکبر یا یہ عجب جو ہے یہ بڑی ہلاکت ہے. تو ان ساری چیزوں کے باوجود اگر اللہ سے دور ہوں تو پھر تو فائدہ ہی کوئی نہیں. تو کوئی ایسا وظیفہ لینے کے لیے آپ کے پاس آیا ہوں کہ جس سے یہ میرا عجب تکبر جو ہے یہ ختم ہو جائے. تو یہ جو آنا ہوا اس میں سالک بہت کلیئر تھا کہ میں آ کیوں رہا ہوں, کہ میں چاہ رہا ہوں کہ باطن کے امراض جو ہیں وہ نکل جائے. تو یہ نسبت اصلاحی کے لیے تشریف لائے, اور حضرت نے فرمایا کہ اس کے لیے کوئی وظیفہ نہیں ہے, اس کے لیے آنا جانا پڑتا ہے, اور اگلی مرتبہ جب آؤ تو اس خانقاہ پہ باہر آئے ہوئے جتنے لوگ ہیں ان کی جوتیوں کو بس سیدھے کر دینا, اور کوئی کام نہیں, بہت لمبے چوڑے وظیفے نہیں, بس یہ جوتیاں سیدھی کر دینا. تو اتنے بڑے ہندوستان کے عالم دین سے کہا جا رہا ہے کہ جو بھی آئے بس اس کی ڈیوٹی آپ نے سیدھی کر دینی ہے. اور وہ تیار ہوں, میں چاہ رہا ہوں کہ یہ باطن کے امراض جو ہے یہ نکل جائے. تو یہ چار قسم کی نسبتیں ہیں, نسبت انعکاسی, نسبت القائی جو اس سے زیادہ قوی, اور سب سے قوی جو ہے وہ نسبت اصلاحی ہے. یہی ہمارا مقصد ہے. اور سب سے زیادہ جو بڑی نسبت ہے اس کو نسبت اتحادی کہتے ہیں. اور یہ نسبت اتحادی سالک کا شیخ کے ساتھ تعلق اتنا مضبوط کہ سالک جو ہے اس کی جو شخصیت ہے وہی شیخ کی طرح بن جائے. تو یہ سب سے بڑی نسبت اور یہ نایاب نسبت ہوتی ہے. عام طور پہ مشائخ کے سالکین میں سے چند ہی ایسے ہوتے ہیں جو اس نسبت کو حاصل کر پاتے ہیں. انشاءاللہ کل کی مجلس میں اس نسبت اتحادی پہ گفتگو کریں گے. اللہ تعالی ہمیں اپنے مشائخ سے کامل نسبت حاصل کرنے کی توفیق عطا فرمائے. آخر دعوانا الحمدللہ رب العالمین, الصلاة والسلام على سید الانبیاء والمرسلین. اللهم انا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وصحبه اجمعين برحمتك يا ارحم الراحمين. جزاك